आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा जय मसीह अनि नमस्कार। साथै तपाईहरूकै यो आफ्नै कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, म आशा गर्दछु तपाईहरूले निश्चय नै धेरै धेरै आत्मिक कुराहरू, बाइबलका कुराहरू सिकिरहनु भएको छ र यसले तपाईँको आत्मिक जीवनमा फाइदा गरिरहेको छ, फाइदा पुर्याइरहेको छ। त श्रोता मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा लुका 27 पददेखि लिएर 21 अध्यायको 38 पदसम्मबाट देख्नेछौ। अघिल्लो दिनमा हामीले लुका 20 अध्याय 1 26 पदसम्म तीन कुरा देखिसकेका छौं। पहिलो कुरा, येशूको अख्तियारमा अधिकारमा धार्मिक अगुवाहरूले प्रभु येशूलाई प्रश्न गरे, किनकि लुका 19 अध्याय 28 47 पद अनुसार उहाँ राजाको रूपमा बछडामा चढ़ेर यरूशलेममा आउनुभयो र सारा मानिसहरूले जय जयकार उहाँको गरे र उहाँले यरूशलेमको मन्दिरबाट अख्तियारपूर्वक व्यापारीहरू सराफीहरूलाई धपाइदिनुभयो र मन्दिरको पवित्र शुद्ध गर्नुभयो। अहिले धार्मिक अगुवाहरूले उहाँको अख्तियारको अधिकारको बारेमा प्रश्न सोधे र उहाँले तिनीहरूलाई त्यस्तो तरिकामा आफ्नो अख्तियार वा आफ्नो अधिकारको बारेमा उत्तर दिनुभयो, तिनीहरू चुप चाप रहनु परेको थियो। यसपछि निरन्तर धार्मिक अगुवाहरू उहाँलाई कसरी बातमा कुरामा फसाएर पक्रिने हो दाउ हेर्न लागे। अनि तिनीहरूले कोशिश गरिरहे र धार्मिक अगुवाहरूले उहाँको कुरा लिएर उहाँलाई बड़ा हाकिमका हात र अख्तियारमा अधिकारीहरूको हातमा सुम्पिदिनलाई धर्मात्माका भेष लिएका गुप्तचरहरू पनि पठाए। अनि तिनीहरूले कैसरलाई कर दिन उचित छ या छैन यसको बारेमा प्रश्न सोधे। अनि तिनीहरू चाहिँ हेरोदीहरू थिए। प्रभुले तिनीहरूको प्रश्नको उत्तर त्यस तरिकामा दिनुभयो, तिनीहरू छक्कै परेर ट्वाल्ल परेर हेरिरहे। तिनीहरूले प्रभुलाई फन्दामा कुरामा फसाउन कति पनि सकेनन्। तिनीहरूको त्यस्तो योजना विफल भयो। आज हामी लुका 20 अध्याय 27 पददेखि हामी अगाडि हेर्दै जानेछौ। 27 पदमा भनिएको छ, त्यसपछि उहाँका केही सदुकीहरू आए। मृतकबाट पुनरुत्थान हुँदैन भन्ने तिनीहरूको धारणा थियो। तिनीहरूले उहाँलाई सोधे, सबभन्दा पहिले हामी देख्छौ येशूलाई फेरि फन्दामा पार्नको निम्ति अर्को वर्गका मानिसहरू पुनरुत्थानको सम्बन्धको प्रश्न लिएर उहाँका आउँछन्। अनि तिनीहरू चाहिँ सदुकीहरू हुन् र तिनीहरूको पनि प्रभुले मुख बन्द गरिदिनुहुन्छ। 27 र 28 पदमा, त्यसपछि उहाँ कहाँ केही सदुकीहरू आए। मृतकबाट पुनरुत्थान हुँदैन भन्ने तिनीहरूको धारणा थियो र तिनीहरूले उहाँलाई सोधे, गुरूज्यू, मूसाले हामीलाई लेखिदिएका थिए कि कुनै मानिसको विवाहित दाजु निसन्तान मर्यो भने भाइ चाहिँले त्यसको पत्नीलाई विवाह गरी दाजुको सन्तान खड़ा गरिदिनुपर्छ। तपाईँले यो कुरा व्यवस्था 25 अध्याय 5 र 6 पदमा पाउनुहुन्छ। यो एक असाधारण दिन थियो तर रूतको पुस्तकमा यसलाई क्रियामा देख्छौ। अनि यस्तै किसिमको प्रश्न लिएर प्रभुलाई फन्दामा पार्न ती सदुकीहरू आउँदछन्। पद 29 33 पदमा हामी तिनीहरूको त्यो फन्दा लगाउने प्रश्नको कुरा सुन्छौ। यहाँ यस प्रकार लेखिएको छ, सात भाइ थिए, जेठाले एउटी पत्नी ल्याएर निसन्तान भई मर्यो र महिलाले र साइनाले त्यसलाई विवाह गरे र पछिबाट त्यो स्त्री पनि मरी। यसकारण मृतकबाट पुनरुत्थान हुँदा त्यो स्त्री तिनीहरूमध्ये कसको पत्नी हुन्छे, किनकि त्यो सातै जनाकी पत्नी भएकी थिए। निश्चय नै तिनीहरूका प्रश्नहरू हास्यास्पद थियो। र 34-36 पदमा भनिएको छ, येशूले तिनीहरूलाई भन्नुभयो, यस युगका मानिसहरू विवाह गर्छन् र विवाह गरिदिन्छन्, तर त्यस युगसम्म पुग्न योग्य ठरिनेहरूले र मृतकबाट जीवित भई उठ्न योग्य हुनेहरूले न विवाह गर्दछन् न विवाह गरिदिन्छन्। तिनीहरू फेरि मर्दैनन् किनभने तिनीहरू स्वर्गीय दूतहरू समान हुन् र पुनरुत्थानका सन्तान भएका हुनाले परमेश्वरका सन्तान हुन्। दुवै मती र मर्कुस अनुसार तिनीहरूको समस्या चाहिँ यो थियो, तिनीहरूले या शास्त्रको जानेका थिए न परमेश्वरको शक्तिको बारेमा जानेका थिए। हेर्नुहोस् त, येशूले हेरोदीहरू र फरिसीहरू तिनीहरूको प्रश्नको उत्तर दिनुभएपछि सदुकीहरूले यो प्रश्न लिएर आए, यो सोच्दै कि उहाँलाई तिनीहरूले फसादमा पार्न सक्छन्, फन्दामा पार्न सक्छन्। सदुकीहरू यहुदीहरूका एउटा समुदाय थियो जसले शरीरको मृत्यु भएपछि मानिसको कुनै प्रकारको जीवन र त्यसको शरीरको कुनै प्रकारको पुनरुत्थान छैन वा हुँदैन भन्ने विचार गर्थे। प्रेरित 23:6-8 पद अनुसार, अहिले ती सदुकीहरूले उहाँलाई अप्ठ्यारोमा पार्नको लागि तिनीहरूले पुनरुत्थान सम्बन्धी एउटा प्रश्न सोधे। तिनीहरूले एउटा कथा बनाए जस अनुसार सातजना दाजुभाइले एक एक गरी एउटै स्त्रीसँग विवाह गरे। यहुदी व्यवस्था अनुसार कुनै मानिस निसन्तान मर्यो भने त्यसको भाइले आफ्नो दाजुको निम्ति सन्तान पैदा गर्नु पर्दथ्यो। हजुर, कथा भनिसकेपछि सदुकीहरूले येशूलाई सोधे, पुनरुत्थानमा तिनीहरूमध्ये त्यो कसरी र कसके स्वास्नी हुन्छ, सबैजना मरेपछि पनि स्वर्गीयमा जिउँदै रहन्छन् भन्ने त्यो स्त्री सातै दाजुभाइसँग एकैचोटि विवाह हित हुनेछ, त्यसकारण मृत्युपछि कसरी पुनरुत्थान हुने सम्भव छ भन्ने सदुकीहरूको प्रश्न थियो। तर मर्कुस 12:24 पद अनुसार येशूले ती सदुकीहरूले दुई कुरामा भूल गरेका छन् भनी देखाउनुभयो। पहिले पुनरुत्थानलाई इन्कार गरेकामा तिनीहरूले परमेश्वरको शक्तिलाई पनि इन्कार गरे। शरीरको पुनरुत्थान चाहिँ परमेश्वरको शक्तिको एउटा प्रमाण हो। दोस्रो, तिनीहरूले धर्मशास्त्र जानेनन्। स्वर्गीयमा विवाह गर्न कुनै आवश्यकता छैन। संसारमा मानव जाति खत्तम नहोस् भनेर सन्तान पैदा गर्न आवश्यक छ र त्यसको निम्ति मानव जातिले विवाह गर्नुपर्छ। तर स्वर्गीयमा मृत्यु नै हुँदैन, त्यसो भएको हुनाले कसैको जन्म हुनु पर्दैन, त्यसकारण विवाह पनि गर्नु पर्दैन। यसपछि हामी देख्छौ येशू शास्त्रीहरूलाई प्रश्न गर्नुहुन्छ। 39-47 पद, अनि शास्त्रीहरूमध्ये कुनै कुनैले भने, गुरूज्यू तपाईले असलै भन्नुभयो। त्यसपछि फेरि कसैले उहाँलाई कुनै प्रश्न सोध्न आँटै गरेनन्। तर उहाँले तिनीहरूलाई भन्नुभयो, ख्रिष्ट दाउदको पुत्र हुन् भने तिमीहरू कसरी भन्दछन् त? किनकि भजनको पुस्तकमा दाउद आफै भन्दछन्, परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस्छ, जबसम्म म तिम्रो शत्रुहरूलाई तिम्रो खुट्टाको पाउदान तुल्याउँदिन। यसरी दाउदले उनलाई प्रभु भन्दछन् भने फेरि उनी कसरी दाउदका पुत्र भए? अनि सबै मानिसहरूले सुन्दै गर्दा उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, लामो पोशाक पहिरेर यताउति हिँड्ने र बजारमा अभिवादन खोज्ने र सभागारहरूमा प्रमुख आसन र भोजमा आदरको स्थान रुचाउने शास्त्रीहरूदेखि होशियार हो। तिनीहरूले विधवाहरूका घर हडप गर्छन् र लामो देखावटी प्रार्थना गर्छन्, तिनीहरूले नै बढ़ी दण्ड पाउनेछन्। मित्र, यहाँ ख्रिष्ट आफ्नो कन्या कुँवारीबाटको जन्मको बारेमा सिकाइरहनु भएको छ। भजन संग्रह 110 कसरी दाउदले धेरै समयपछि भविष्यमा आउने आफ्नो नातिको नाति, पनाति, खनाति अनि खनातिको सनातिलाई प्रभु भन्न सके? अमित्र, उसले आफ्नो प्रभु भनेर बोलाउन सके भने उहाँ प्रभु नै हुनुहुन्थ्यो, अनि उहाँ प्रभु हुनुहुन्छ भने उहाँ दाउद भन्दा महान हुनुहुन्छ, अनि दाउद भन्दा महान परमेश्वरको पुत्र हुनलाई उहाँको कन्याबाटको जन्म हुनै पर्छ। यही नै यहाँ महान विचार हाम्रो प्रभु येशूले सिकाइरहनु भएको छ। अनि यो कुराको ध्यान दिउ कि यहाँ येशूले भजन 110 अध्यायको निश्चित रूपले दाउदलाई श्रेय दिनुहुन्छ। उहाँ भन्नुहुन्छ कि दाउदले पवित्र आत्माद्वारा यो भजन लेखे, अनि येशू भन्नुहुन्छ कि यो भजनले उहाँको बारेमा अर्थात मसीहको बारेमा बोलिरहेको छ। यसपछि हामी 21 पनि हाम्फालिहालौ। अहिले हामी लुकारचित सुसमाचारको अगमबाडिक खण्डमा आएका छौं। यद्यपि यसले मती र मर्कुशमा जैतुन डाँडाको वार्तालापसित मेल खाए तापनि त्यहाँ समानतासँग विषमता छ वा भिन्नता छ। मती रचित सुसमाचारले 3 प्रश्नहरूको हामीलाई दिन्छन् जुन चेलाहरूले येशूप्रभुलाई सोधेका थिए। पहिलो, यो कुरा कहिले हुनेछ? अर्थात यसको मतलब, भत्केर एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि रहने छैन, यो चाहिँ कहिले हुनेछ? अनि दोस्रो, तपाईँको आगमनको चिन्ह के हुनेछ? र तेस्रो, जगतको अन्तको चिन्ह के हुन्छ? मती 24:3 यो प्रश्न देख्नुहुनेछ। अब यस लुका 21 प्रभुले पहिलो प्रश्नको उत्तर दिनुहुन्छ। लुकाले अगमवाणीको एक महत्वपूर्ण व्यवहारिक क्षेत्रसँग व्यवहार गर्दछन् र उसको अर्थको लागि कुनै अन्दाज लगाउने कुरा वा कुनै रहस्य छैन, किनभने प्रायजसो लुकाको रेकर्ड कति पनि अब अगमवाणी छैन। यो इतिहास हो, यो ईस्वी सम्वत 70 पूरा भएथ्यो। त सबभन्दा पहिले हामी देख्नेछौ येशूले ध्यान दिनुहुन्छ कि मानिसहरूले कसरी परमेश्वरलाई दान दिन्छन् र उहाँले गरीब विधवा स्त्रीलाई यसको निम्ति प्रशंसा गर्नुहुन्छ। 21:1-4 भनिएको छ, उहाँले हेर्नुहुँदा धनीहरूलाई आफ्नो आफ्नो भेटी मन्दिरको दानपत्रमा राखेको देख्नुभयो। उहाँले एउटी गरीब विधवालाई त्यहाँ 2 चढाएकी पनि देख्नुभयो। तब उहाँले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, यस गरीब विधवाले अरू कसैले भन्दा बढ़ी चढाएको छ, किनकि यिनीहरू सबैले आफ्ना प्रशस्तताबाट भेटी चढाएका छन्, तर यसले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै दिए। मित्र, हामीले परमेश्वरलाई भेटी चढाउँदा कतिसम्म दिँदैछौ भनेर हामी विचार र हिसाब गर्छौ, तर हामीले कति दिएका छौं भन्ने कुरामा परमेश्वर हेर्नुहुन्न, बरु हामीसँग कति बाँकी रहेछ भन्ने कुरामा उहाँले विचार गर्नुहुन्छ। कुनै एउटा धनी मानिसले 2,00,000 दिए पनि परमेश्वरलाई त्यो केही होइन। परमेश्वरलाई हाम्रो पैसाको खाँचो हुँदैन। परमेश्वरको दृष्टिमा यहाँ लेखिएका ती धनी मानिसको भन्दा त्यस विधवाले बढ्ता दिएकी थिए। त्यसले भेटी दिएपछि त्यससित केही बाँकी थिएन। त्यसले आफूसँग भएको सबै परमेश्वरलाई दिए। त्यसको भेटी 1 भए तापनि त्यसको मूल्य धनी मानिसहरूले दिएका सबै पैसाको मूल्य भन्दा परमेश्वरलाई बढ़ी लाग्यो। मित्र, सजिलोसँग दिन सक्ने भेटी चढाएकोमा हामी सन्तुष्ट नरहौं, बरु हामीले सजिलोसँग दिन सक्ने जति छ त्यसभन्दा बढ़ी नै हामीले दिनु आवश्यक छ। हामीले यसो गर्यौं भने परमेश्वर हाम्रो भेटीमा प्रसन्न हुनुहुनेछ र उहाँले हामीलाई इनाम पनि दिनुहुनेछ। कोही मानिस उदार हातले खर्च गरेर पनि धनी नै हुन्छ, अर्काले असाध्य जोह गर्छ र पनि गरीब भएर नै मर्छ, उद्धार मानिसको उन्नति हुन्छ, अरूलाई सहायता गर्नेले सहायता पाउँछ। हितोपदेश 11:24-25 पद अनुसार यसपछि हामी देख्दछौ अगाडि येशूले जैतून डाँडाको वार्तालापमा प्रवचनमा चेलाहरूले सोधेका प्रश्नको उत्तर दिनुहुन्छ। यो कुरा कहिले हुनेछ? यो प्रश्नको उत्तर 5-6 पदमा भनिएको छ, 21 अब कोही कोहीले सुन्दर सुन्दर ढुङ्गाहरू र दानमा प्राप्त भएका सामग्रीहरूले सुसज्जित पारिएको मन्दिरको विषयमा बात गर्न लागे। येशूले भन्नुभयो, तिमीहरूले जे देखिरहेका छौ यस्तो समय आउनेछ जब एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहने छैन, ती जम्मै भत्किनेछन्। जब प्रभुले भन्नुभयो कि त्यस गरीब विधवाले सबै दान र धनहरू धेरै दियो, तब चेलाहरूले सोधे, यस मन्दिरमा हेर्नुहोस्, यसमा भएका धनहरू, बहुमूल्य पत्रहरू, हिरामणिहरू कति धेरै छन्। त्यसकारण त्यो अति नै प्रभाव पार्ने कुरा थियो, तर के तिनीहरूले वास्तवमा यसको देखे? यसको भयभव महिमा र सुन्दरता चाँडै नै बितेर जानेछ, यो चाँडै नै विध्वंसमा पस्रिन गइरहेको छ। ढुङ्गामाथि ढुङ्गा पनि छोडिने छैन, सबै भत्ताभुङ्ग हुनेछ। मित्र, त्यही नै तरिकामा तपाईँ र मैले संसारका धन सम्पत्तिहरूलाई हेर्नुपर्छ, यो चाँडै नै खत्तम भएर जानेछ। 7 पदमा भनिएको छ, तिनीहरूले उहाँलाई सोधे, गुरूज्यू, यी सब कहिले हुनेछन् र यो कुरा हुन लाग्दा के चिन्ह हुनेछ? तपाईँले मती र मर्कुशमा यो कुरा देख्नुहुनेछ कि मुख्य जोड चाहिँ अन्तिम दुई प्रश्नहरूमा थियो जुन प्रभुलाई सोधिएको थियो, तपाईँको आगमनको चिन्ह के हुनेछ अनि जगतको अन्त्यको चिन्ह के हुनेछ। मतीमा ख्रिष्टको पुनः आगमन धेरै महत्वपूर्ण छ र उहाँले यस सम्बन्धित प्रश्नको उत्तर दिनुहुन्छ। अहिले यहाँ लुकामा उहाँले त्यस प्रश्नको जोड दिनुहुन्छ जब त्यहाँ ढुङ्गामाथि अर्को ढुङ्गा छोडिने छैन, सबै स्वाहा हुनेछ। यसको मतलब चाहिँ यरुसलेमको विध्वंस हो। यद्यपि यो जैतून डाँडाको वार्तालापको एक भाग भए तापनि हाम्रो प्रभुले सम्भवत चेलाहरूको पहिलो प्रश्नको उत्तर दिनुभयो। त्यसपछि पछिबाट जब तिनीहरू जैतून पर्वतमा आए र उहाँलाई विवरणमा सोधे, उहाँले धेरै कुरा औपचारिक र पूर्ण कथनको दिनुभयो जुन हामी मतीको पुस्तकमा पाउँछौ। निसन्देह हामी प्रभुले आफ्नो शिक्षा पटक पटक दिनुभयो यो देख्छौ। 8 पदमा भनिएको छ, उहाँले भन्नुभयो, होसियार रहो, तिमीहरूलाई कसैले नबकाओस्, मेरो नाउँमा धेरैजना म उही नै हुँ र बेला नजिक आएको छ भनेर भन्नेछन्, तिनीहरूका पछि तिमीहरू नलाग। त्यस समयको लक्षण यो हुनेछ कि त्यहाँ झुट्ठा ख्रिष्टहरू हुनेछन्, अनि तपाईँ र म रहेको युगको विशेषता वा लक्षण हो र यो आज पनि सत्य छ र यो उहाँ यहाँ पृथ्वीमा हुनुभएदेखि नै छ। उहाँको दिनमा त्यहाँ झुट्टा मसीहहरू थिए अनि निसन्देह आज पनि छन्। 9-10 पदमा तिमीहरूले जब युद्धहरू र खैला बैलाका कुरा सुन्नेछौ तब भयभीत नहौ, किनभने पहिले यी घटनाहरू हुनै पर्छ तर अन्त्य चाहिँ तुरन्तै हुने छैन। तब उहाँले तिनीहरूलाई भन्नुभयो, राष्ट्र राष्ट्रको विरूद्धमा राज्य राज्यको विरूद्धमा उठ्नेछ। अनि युगको अर्को विशेषता अर्थात लक्षण युद्ध हो, अनि युगको अन्ततिर युद्धले तीव्र रूपमा स्थान लिनेछ। युद्धहरू प्रभु येशू पुनः नफर्कन्जुलसम्म यो पूरा अवधिभरि भइरहनेछ। 11 पदमा भयंकर भूकम्पहरू हुनेछन्, विभिन्न ठाउँहरूमा अनिकाल र महामारी हुनेछन्, भयंकर आतंक हुनेछन् अनि आकाशबाट ठूला ठूला चिन्हहरू हुनेछन्। अनि युगको अर्को लक्षण यी कुराहरू हुनेछन्। सम्भवत यी कुरा अन्तको समयतिर झन उग्र रूपले स्थान लिनेछ। 12-15 पद, तर यी सबै कुरा हुन अघि मानिसहरूले तिमीहरूलाई पक्राउनेछन्, सताउनेछन् र तिमीहरूलाई सभागारहरूमा सुम्पिदिनेछन् र झ्यालखानमा हालिदिनेछन्। तिमीहरूलाई मेरो नाउँको खातिर राजाहरू र हाकिमहरूका सामुने पुर्याउनेछन्, तर तिमीहरूका लागि यो एउटा गवाही दिने अवसर हुनेछ। यसकारण आफ्नो बचाउनको निम्ति के भन्ने सो अघिबाट सोच्ने छैनौ भनी आफ्नो मनमा पक्का गर, किनभने म तिमीहरूलाई यस्तो बोल्ने मुख र बुद्धि दिनेछु कि तिमीहरूका विरोधीहरूले प्रत्युत्तर दिन सक्ने छैनन् अनि खण्डन गर्न पनि सक्ने छैनन्। यी पदहरूमा प्रभु इसरायल राष्ट्रसँग बोलिरहनु भएको छ। यी सबै विशेष गरी यहुदीहरूलाई लागू हुन्छ। अनि 16-19 पदमा भनिएको छ, तर तिमीहरूका आमा बाबु र दाजुभाइहरू, नातेदारहरू र मित्रहरूले पनि तिमीहरूलाई पक्राइदिनेछन् र तिमीहरूमध्ये कोही कोहीलाई तिनीहरूले मार्नेछन्। मेरो नाउँको खातिर तिमीहरूलाई सबै मानिसको घृणा गर्नेछन्, तर तिमीहरूका शिरको एउटा केस पनि नष्ट हुने छैन। तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ। यी पदहरू 144,000 यहुदीहरूलाई निर्दिष्ट गरिएका छन् जो महाक्लेश अवधिको समयमा कति पनि नाश गर्न सकिने छैनन्। यी यहुदीहरूको दुःख कष्ट त्यति धेरै कठोर हुनेछ जस्तो कि तिनीहरूले हिटलरको नेतृत्वमा पनि जर्मनमा पनि पाएका थिएनन्। अनि 20 पदमा भनिएको छ, तर जब यरुसलेमलाई सेनाहरूले घेरेका देख्छौ तब त्यसको विनाश नजिकै आइपुगेको छ भन्ने जान। मित्र, यो कुराको याद राख्नुहोस् कि पद 7 तिनीहरूले यो सोधे, यी कुराहरू कहिले हुनेछ? यसको मतलब कहिले चाहिँ एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिने छैन। हजुर, यसले ईस्वी सम्वत 70 स्थान लियो, अर्थात यो भए थियो जब रोमी सम्राट टाइटसले यस शहरलाई घेरिकन ध्वंस गर्यो। मलाई लाग्छ येशुको मृत्युपछि करिब 40 जति यरुसलेमलाई टाइटसको आर्मीहरूले सेनाहरूले घेरिरहेका थिए र 70 पूर्ण रूपले ध्वस्त गरे। अनि यही नै दिनको बारेमा प्रभुले बोल्नु भएको थियो, यही नै आखिरी दिनहरूमा पनि फेरि हुनेछन्। 21 पदमा भनिएको छ, तब यहुदियामा हुनेहरू पहाड़तिर भागुन्, शहरभित्र हुनेहरू बाहिर भागी जाउन् र बाहिर गाउँमा हुनेहरू शहरभित्र नपसुन्। तिनीहरूले महाक्लेशको अवधिमा त्यही गर्नुपर्छ जुन ईस्वी सम्वत 70 तिनीहरूले गरेथे। तिनीहरू जति सक्दो चाँडो भन्दा चाँडो महाक्लेश अवधिमा यरुसलेमबाट निस्कि जानु परेको थियो। यहाँ यहुदी इतिहासकार जोसेफसले भयंकर डरलाग्दो यरुसलेमको कब्जाको बारेमा हामीलाई भन्दछन्, बाहिर रोमी सिपाहीहरूले यरुसलेम शहरको घेर्दा ढोका बन्द गर्दा त्यहाँ बाहिर निकासको जग्गा थिएन र आमाहरूले आफ्ना बच्चाहरूलाई पकाएर खाएथे भोकको कारणले गर्दा। मानिसहरू झिंगाहरू जस्तै मरेथे र लासहरू पर्खालबाट बाहिर फ्याँके, अनि त्यहाँ रहनेहरू या त भोकले मरे या दासको रूपमा बेचिए। फेरि प्रभु येशु त्यसको तस्विर दिइरहनु भएको छ कि आखिरी दिनहरूमा पनि त्यस्तै दयनीय अवस्था हुनेछ। 22-24 पदमा, किनभने लेखिएका कुराहरू सबै पूरा हुनलाई यी प्रतिशोधका दिन हुनेछन्, ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूका निम्ति हाय, किनकि पृथ्वीमा ठूलो संकष्ट आउनेछ र यस जातिमाथि क्रोध आइपर्नेछ, तिनीहरू तरवारले मारिनेछन् र राष्ट्रहरूमा कैदी बनाएर लगिनेछन्, अनि अन्य जातिहरूको समय पूरा नभइजेलसम्म तिनीहरूले यरुसलेमलाई खुट्टा मुनि कुल्चेर राख्नेछन्। मित्र, यहुदीहरू चारैतिर छरपट छरिएका थिए। टाइटस रोमी सम्राटले तिनीहरूलाई दासत्वमा राखे, तिनीहरूले रोममा विशाल कोलोसियम निर्माण गरे, इसरायल राष्ट्रमाथि महाआपत्ति र क्रोध खस्यो। रोमी टाइटस सम्राट त्यस शहरमा प्रवेश गरेदेखि करिब 2000 यहुदीहरूले यरुसलेमबाट अन्य जातिहरूलाई निकाल्न सकिरहेका छैनन्। टाइटसले यस शहरमाथि विजय गरेको समयदेखि यता आजको वर्तमान दिनसम्म अन्य जातिहरूले नियन्त्रण गरेका छन्। यरुसलेमको पवित्र स्थानहरू अन्य जातिहरूले ओगटेका छन् जहाँ यरुसलेमको मन्दिर उभिनु परेको थियो। हाम्रो प्रभुले भन्नुभयो, अन्य जातिहरूले यरुसलेमलाई आफ्नो खुट्टा मुनि राख्छन् जबसम्म अन्य जातिको समय पूरा हुँदैन। हामीत्र अझै अन्य जातिहरू यरुसलेममा छन्। यो अद्भुत छ कि परमेश्वरको वचन कति बिल्कुल सही छ। अनि 25 पदमा भनिएको छ, सूर्य चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछन् र समुद्रको गर्जन र छालहरूले पृथ्वीका राष्ट्रहरू संकष्टमा परि व्याकुल हुनेछन्। म विश्वास गर्छु कि यसले ख्रिष्ट पृथ्वीमा फर्कनुभन्दा पहिले आखिरी दिनहरूको संकेत गर्दछ। 26 पद, संसारमा हुन आउने घटनाहरूको आशंकाले मानिसहरू मूर्छा पर्नेछन् किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्। मित्र, यी सबै आज पनि भइरहेको छ, तर याद राखौ अझ धेरै गरेर आखिरी दिनमा त्यो हुन गइरहेको छ र यो भविष्यमा हुन गइरहेको महान लक्षण हो। 27 पद, त्यसपछि मानिसको पुत्रलाई शक्ति र महामहिमासँग बादलमा आइरहेको तिनीहरूले देख्नेछन्। ख्रिष्ट कुनै पनि क्षणमा आउन सक्नुहुन्छ। आज हरेक यी कुरा अति नै शीघ्र चाँडो चाँडो भइरहेको छ। चर्च मण्डली जुन ख्रिष्टको बधन हो, यो अनुच्छेद पढिसक्नुभन्दा पहिले यस पृथ्वीबाट उठाइ लगिन पनि सक्छ। यदि उहाँ आज आइहाल्नुभयो भने म आशा गर्दछु कि उहाँको उपस्थितिमा मसँगै हामी सँगै तपाईहरू पनि हुनुहुनेछ। 28 पदमा भनेको छ, जब यी कुरा हुन थाल्छन् तब खड़ा हो र आफ्नो शिरमाथि उठाऊ, किनभने तिमीहरूको उद्धार नजिकै आइरहेको छ। के यी कुराहरू पूरा हुन आरम्भ गरिरहेको छ? म यो कुरा जान्दिन, मसँग कुनै आन्तरिक जानकारी छैन। मैले यही भन्न सक्छु कि मेरो उद्धार र छुटकारा मैले पहिले विश्वास गरेको दिन भन्दा नजिक नजिक आइरहेको छ। मलाई थाहा छ कि उहाँ आउनुहुनेछ र त्यही नै मेरो निम्ति महत्वपूर्ण कुरा हो। 29-31 पद उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, अंजीरको रूख र सबै रूखहरूलाई हेर, तिनले पालुवा फेरेको देखेर तिमीहरू आफै थाहा पाउँछौ कि ग्रीष्म ऋतु नजिकै छ। त्यसै गरी तिमीहरू पनि जब यी कुरा भइरहेको देख्छौ तब परमेश्वरको राज्य नजिकै छ भनी जान। म अझै विश्वास गर्दछु कि अंजीर अर्थात नेभारको रूखले इसरायल राष्ट्रको प्रतीक गर्दछ। अनि 32 पदमा भनिएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु यो सबै घटना पूरा नभइन्जेलसम्म यो पुस्ता बिति जाने छैन। यो पुस्ता चाहिँ इसरायल जातिको संकेत हो। 33-35 पदमा भनिएको छ, आकाश र पृथ्वी बिति जानेछ तर मेरो वचन बित्ने छैन, तर तिमीहरू आफ्नो विषयमा होसियार रहो र नत्रता भोगविलास मतवालीपन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला र तिमीहरूमाथि एकासी त्यो दिन बासो झैं आइपर्ला, किनकि यसरी नै सारा पृथ्वीमा बास गर्ने सबैमाथि यो आइपर्नेछ। मित्र, जब आखिरी दिनको लक्षणहरूको नराम्रा परिस्थितिहरू वरिपरि देख्नुहुन्छ, आफ्नो हृदय नडगमगाउनुहोस्। यी दिनहरू परमेश्वरको निम्ति बाँच्ने महान दिनहरू हुन्। मलाई संसारलाई सुधार्न वा संसारलाई परिवर्तन गर्न बोलाइएको होइन, त्यो परमेश्वरको काम हो। बरु उहाँले मलाई उहाँको निम्ति जिउन भन्नुभएको छ र उहाँको वचन दिन पनि, त्यही नै म गर्न प्रयत्न गरिरहेको छु र म आशा गर्दछु कि तपाई पनि त्यही नै गरिरहनु भएको छ। परमेश्वरको इच्छामा हुनु अति नै आनन्दको कुरा हो। 36 पदमा भनिएको छ, तर आइपर्ने यी सबै कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जाग रहो। तपाईँ कसरी योग्य हुनुहुनेछ? तपाईलाई र मलाई योग्य बनाउने एउटै कुरा चाहिँ ख्रिष्टमा हाम्रो अवस्था हो। त्यसकारण मैले उहाँलाई आफ्नो उद्धारकर्ताको रूपमा विश्वास गरेको छु र मेरो सारा फिक्री र चालहरू उहाँलाई सुम्पिदिएको छु, ताकि स्वर्गीयमा उठाइ लगिने समयसम्म म जीवित रहे म परमेश्वरको अनुग्रहद्वारा उहाँलाई बादलमा भेट्न जानेछु, अनि तपाईहरूको इच्छा र अभिलाषा पनि यही नै होला।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।